بسم الله الرحمن الرحیم. بہت اہم چیز جو اللہ تعالیٰ نے انسانوں کے لیے ضروری قرار دی ہے، علم سے بھی زیادہ اور عبادت سے بھی اہم چیز، اللہ تک پہنچنے کی تیسری راہ تربیت ہے۔ انسان علم حاصل کرتا ہے اور علم کا دوسرا پہلو عمل ہے، اس لیے شریعت جہاں یہ تعریف کرتی ہے کہ لوگ علم کو حاصل کریں، وہاں بہت سختی کے ساتھ یہ کہتی ہے کہ علم کے بعد اس پر عمل بھی کرو۔ اسی لیے حضرت رسالت مآب صلی اللہ علیہ وسلم نے ان لوگوں کو بہت سختی سے رد فرمایا ہے جو علم تو حاصل کرتے ہیں مگر عمل نہیں کرتے۔ تو علم پہ عمل کرنے کی چیز یہ تربیت بھی ہے۔ ایک آدمی نے نماز کے بہت سے مسائل کا علم حاصل کر لیا اور عمل نہیں کرتا، تو اس علم کو آخر کرنا پھر کیا ہے؟ کیسے فتوے دینے کہ اس کی نماز ہوئی اور اس کی نماز نہیں ہوئی، یا کوئی کام ہے وہ نکالنا ہے، لوگوں پہ تھاک اور روک بٹھانا ہے، اگر علم پہ عمل نہیں کیا تو پھر کیا ہوگا؟ زہد ہے، تقویٰ ہے، یہ سب چیزیں ہیں، خدا کی عبادت ہے، لیکن تربیت ہوگی تو عبادت کرے گا، تربیت نہیں ہوگی تو عبادت کیوں کرے گا؟ بچہ ہے، گھر میں جب وہ دیکھے گا کہ ماں نماز پڑھتی ہے، والد نماز کے لیے جاتے ہیں، تو بغیر کچھ کہے بھی اثر پڑتا ہے، اور آہستہ آہستہ شعور میں یہ بات آتی ہے کہ والد کیا کرتے ہیں اور میں کیا کرتا ہوں۔ اس کے برعکس بھی ہوتا ہے، کتنے ہی واقعات ایسے ملیں گے کہ ہمارے زمانے میں باپ کو اولاد کی وجہ سے توبہ کی توفیق ہوئی اور بچوں نے اصرار کیا کہ باپ یہ کام نہ کیا کرے، تو کب تک؟ وہ پھر ایک دن شرم آئی اور سارے کام چھوڑ دیے کہ اولاد جوان ہوگی۔ اس لیے یہ تربیت کرنا جو ہے اتنا کٹھن اور اتنا گہرا مسئلہ ہے کہ اس تربیت کی وجہ سے ہی اللہ نے بعض لوگوں پر الہام اور کشف کی راہ کھولی، ورنہ اللہ اپنے بندوں کے گناہوں اور غلط کاموں پہ ہمیشہ پردہ ڈالتا ہے۔ اس کی عادت نہیں ہے کہ وہ کسی کو رسوا کرے، مگر ہوتا یہ ہے کہ انسان کبھی ایسی حرکتیں کرتا ہے کہ جو تربیت کرنی ہے اور مربی ہے اس کو اللہ اطلاع کر دیتا ہے کہ یہ حرکت ہے اور اس کا جائزہ لو۔ بھری پڑی ہے تاریخ ایسے واقعات سے، یہ سب لوگ جھوٹ نہیں بولتے، یہ سب لوگ جھوٹی باتیں نہیں کرتے، اتنا دور تک مسئلہ پہنچتا تھا گنج مراد آباد ہندوستان میں ایک جگہ ہے. آخری زمانے میں جو بڑے بڑے اعلی درجے کے مشائخ گزرے ان میں محافظ رحمان گنج مراد آبادی رحمت اللہ علیہ. محافظ رحمان گنج مراد آبادی رحمت اللہ علیہ بڑے درویش اور دنیا سے بڑے بے رغبت اور اللہ نے بڑے انعامات سے نوازا. یہ ندوہ والے جو تھے یہ بالعموم بیعت کے لیے وہاں گئے. ہمارے شیخ وہاں ابوالحسن علی ندوی رحمت اللہ علیہ کے والد بھی ادھر ہی جا کے بیعت ہوئے تھے. اور مولانا کو حکا پینے کی عادت تھی, بہت حکا پیتے تھے. تو ایک دن ایک آدمی آیا رات کا وقت اندھیرے میں, اس نے کہا حضرت یہ پیسے رکھ لیں. تو اس نے کیا ہے, اس نے کہا یہ کچھ ہزار ہیں, اتنے آپ کے لیے لایا ہوں, اللہ نے تجارت میں نفع دیا ہے, یہ آپ کی خدمت. مولانا اٹھے اور دیا جو بھی چیزیں تھیں جلوائیں اور پکارنا شروع کیا گاؤں والوں کو کہ لوگوں آؤ, خانقاہ کی دیوار گری جا رہی ہے, دیوار بنا دو. اب وہ آدمی حیران کہ میں نے پیسے دیے ہیں, حضرت کیا کر رہے ہیں. گاؤں والے حضرت احمد اللہ ایک سعادت سے واقف تھے, بھاگے بھاگے آئے, کوئی بالٹی اٹھائی, کسی نے پھاوڑا اٹھایا, کسی نے کچھ, کسی نے کچھ, اور دیوار پہ پانی چھڑکا, کیچڑ لگایا. اور حضرت رحمت اللہ علیہ نے کہاں ہے, اچھا, حضرت رحمت اللہ علیہ نے ایک ایک چیز کو ایسی بس دیکھا اور جتنے پیسے تھے سب کو دے دیے. کسی نے کہا حضرت ایسی کیا پڑی تھی, صبح ہو جاتی تو پھر دے دیتے, اتنی رات کو لوگ نیند سے اٹھ کے آئے. اسے ڈانٹا اور فرمایا کہ لو عجیب بات کرتے ہو, ہماری خانقاہ کی دیوار گری جا رہی ہے, تم کہتے ہو صبح ہو جائے. عجیب زندگی تھی درویشوں کی. ان سے بیعت ہونے گئے دارالعلوم دیوبند کے شیخ العزیز وہاں سید حسین احمد صاحب مدنی رحمت اللہ علیہ کے والد, بیعت ہو گئی. وہ تھے سید اور پڑھاتے تھے بچوں کو, تو ان کا نام تھا ماسٹر حبیب اللہ. تو جب جا کے تعارف کرایا تو اپنے خاندان کا بتایا, تو حضرت بہت عزت کرتے تھے کہ سادات ہیں, فلاں خاندان سے ہیں. کسی نے جا کے شکایت کی اور یہ کہا کہ حضرت یہ جو حبیب اللہ صاحب آتے ہیں نا, یہ فضول باتیں کرتے ہیں, سید ریت کچھ نہیں ہے, ایسے ہی ہے. تو حضرت نے اندازہ کیا کہ مجھ سے جھوٹ بولا جا رہا ہے. تو جب یہ شکایت کسی نے کی تو جو پہلے ان کا عزت احترام تھا اس میں کچھ کمی آ گئی, انہیں بھی محسوس ہوا. پھر ایک مرتبہ وہ تشریف لائے تو بڑی عزت, بخاری شریف ایک مرتبہ پڑھاتے تھے, اس دن دو مرتبہ پڑھائی, تو بہت عزت کی بات تھی کہ حضرت نے ان کا خیال کیا اور ان سے فرمایا کہ ماسٹر صاحب حضرت نور الحق صاحب رحمت اللہ علیہ رات تشریف لائے تھے اور مجھ سے کہا کہ میرا بیٹا آپ کے پاس آیا ہے, تربیت کرنا, ذرا اس کا خیال کرنا. یہ واقعہ لکھا ہے. پھر ان کی عزت احترام سب ہو گیا, پھر یہ لوگ ہجرت کر گئے مدینہ منورہ. وہاں جا کے بچوں کو پڑھانا, तंबाकू की दुकान ये वो वहाबियों का गलबा उनके नजदीक तंबाकू हराम ये सब वाकयात हैं समाने हमें जस्तजू हुई कि हजरत को ये कहने के लिए ये जो अल्तवान नूरुल हक साहब रहमतुल्लाह अलैह थे ये कौन थे तो शजरा निकाला शजरे में गिनते चले गए तो 19वें दादा थे ये 19 पुश्तें पहले कम से कम 6-700 पहले 6-700 साल पहले की रूह वो आई और हजरत को कहा कि हमारा बेटा आया है जरा तरबियत करना ये तरबियत ऐसी है यूं ही चीजें चलती हैं ये जो रूहानियात की दुनिया है ना इसमें जमाना ऐसे नहीं होता जैसे आपके और हमारा है मुमकिन है हज़रत नूह अलैहिस्सलाम के दौर में जिस काफिर को दफन किया गया था जो सैलाब में हलाक हुआ क़यामत में उठे तो उसे ये पता चले कि एक दिन गुजरा जमाने की मिकदार जो हमारे यहाँ है वो उस आलम में नहीं है वहां के दिन रात सुबह शाम वो कुछ और है इसलिए ये तरबियत की राह है बहुत कठिन और जो लोग इस राह को पार कर लेते हैं वो दुनिया को बहुत अजीम तोहफा दे के जाते हैं अल्लाह ने इसीलिए कहा है कि हत्ता इज़ा बलगा 40 सना यहां तक कि उसकी उम्र 40 बरस की जब हो जाती है किसी मर्द और औरत की तो फिर वो कहता है कि रब्बे औज़िनी अन अशकुर निअमतक अल्लती अलैया अल्लाह मुझे तौफीक दे कि मैं उन इनामात का शुक्रिया अदा करूं जो आपने मुझ पे किए हैं वाला वालिदैया अल्लाह जो आपने मेरे वालिदैन पे किए हैं वन आमल सालिहन तरवा अल्लाह मैं अब 40 साल की उम्र को पहुंच गया हूं ऐ परवरदिगार मैं अच्छे अमल करूं जिससे तू खुश हो वास्लेह ली फी ज़ुर्रियत और अल्लाह मेरी औलाद को भी नेकी की तौफीक वास्लेह ली फी ज़ुर्रियत और मेरी औलाद को अच्छा कर दे इन्नी तुबतु इलैही अल्लाह मैं तौबा करता हूं 40 साल की जिंदगी से जो पहले गुनाह हो गए वह इन्नी मिनल मुस्लिमीन और अल्लाह मैं साफ बात करता हूं कि मैं मुसलमान हूं तेरा फरमाबरदार कुरान करीम की अजीम दुआएं जो आई हैं उनमें से बहुत बड़ी दुआ यह है कि जब 40 साल का हो जाए आदमी तो फिर अल्लाह से ये दुआ मांगता रहे वालिदैन का शुक्रिया उन पर जो अल्लाह ने इनामात किया अपनी तरफ से शुक्रिया अपनी औलाद के लिए दुआ और इस्लाम पे कायम रहने का जज्बा ये सब चीजें अल्लाह ने इस पे जमा कर इसी वजह से ये जो निकाह है बड़ी तमन्ना जद्दोजहद मेहनत किस किस तरह किया जाता है इस निकाह की एक किस्म हराम भी है एक किस्म फर्ज भी है अगर किसी आदमी को गुनाह में पड़ने का खदशा है तो उसके लिए फर्ज हो जाता है नहीं है खदशा तो सुन्नत है एक निकाह कर लिया दूसरा करना चाहता है तीसरा करना चाहता है कोई बजाय कोई जरूरत नहीं है तो मुस्तहब है जरूरत है तो बाजू का जरूरत वाजिब भी हो जाती है और इस निकाह की एक किस्म हराम भी है फुकहा ने लिखा है कि अगर किसी आदमी को अपने गुस्से पे काबू ना हो और उसे ये डर लगे कि अगर मैंने निकाह किया तो मैं तो तलाक दे बैठूंगा तो फुकहा कहते हैं इसके लिए निकाह करना ही हराम क्या कर लेगा ज्यादा से ज्यादा गुनाह में पड़ जाएगा तो गुनाह पैसे से रजामंदी से जब करेगा तो वो कम गुनाह है बनिस्बत इसके कि एक औरत घर उजाड़ दे उसका और सारी जिंदगी के लिए बेचारी पे तलाक का टाइटल लग जाए गधे इंसान बने इतना ही गुस्सा है ना मत करे निकाह खुदा का अजाब दूसरी तरह भुगत ले یہ جو عذاب میں ڈالے گا دوسروں کو، محلے کو، خاندانوں کو، وہ کہتے ہیں بالکل نہ کر سکتے. وجہ اس کی یہ ہے کہ اللہ کہتا ہے وَقْتَهُ مَا كَتَبَ اللَّهُ لَكُمْ، نکاح کے بعد تم اللہ سے چاہو وہ انعام جو اللہ نے نکاح کے نتیجے کی صورت میں، اولاد کی صورت میں لکھا ہے. اولاد مطلوب ہے، نکاح کی لذت اور مزے مطلوب نہیں ہے، اصل چیز اولاد، تاکہ اس کی تربیت کرے اور دنیا میں اچھے بچے، اچھی نسل چھوڑ کر جائے. اسی لیے اللہ کہتا ہے وجعلھا کلمۃ باقیۃ فی عقبہ، اور ابراہیم علیہ السلام اتنے عظیم شخص تھے کہ ایک بہت اچھا جملہ اپنے بچوں میں چھوڑ کے گئے، بچے تھے تو ہی تو چھوڑ کے گئے نا، اپنے پیچھے ایک اچھا جملہ چھوڑ کے گئے. کیا چھوڑ کے گئے؟ اللہ تعالیٰ فرماتے ہیں کہ یعقوب علیہ السلام نے اس حضر یعقوب الموت، جب یعقوب علیہ السلام کی موت قریب ہوئی، وقت آ گیا وفات کا، تو انہوں نے اپنے سارے بچوں کو جمع کیا. یوسف علیہ السلام ان کے بیٹے تھے، بنیامین تھے، شمون تھے، سارے 12 بیٹے اور ان کی اولادیں، اور انہوں نے کہا ما تعبدون من بعدی، میرے بچوں میرے بعد کس کی عبادت کرو گے؟ ان کا نعبد الہ کا و الہ آبائی کا، حضرت ہم آپ کے پروردگار کی اور آپ کے باپ دادا اسحاق و ابراہیم علیہ السلام کے جو رب ہیں، الہ واحدہ، ایک اکیلا خدا، اس کی عبادت کریں. یہ توحید کا کلمہ جو اپنی اولاد میں چھوڑ کے گئے نا، اللہ نے اس کی تعریف کی. اللہ نے کہا وفات سے پہلے اس نے جمع کیا اور اس نے کہا ما تعبدون من بعدی، میرے بچوں میرے بعد کی عبادت کس کی کرو. یہ بہت بڑا جملہ ہے. یورپ اور امریکہ، کینیڈا اور فرانس اور کس کس ملک میں جا کے بسنے والوں کے لیے یہ بہت بڑی بات ہے کہ وفات سے پہلے اپنی اولاد کو اللہ کی توحید پر قائم کر کے جائیں اور ان کے ذمے لگائیں کہ بیٹے اللہ کے ساتھ شرک جہاں بھی ہے ہمارے گھر میں داخل نہیں ہو. اسی لیے اللہ فرماتے ہیں کہ اولاد کی جو تربیت ہے یہ اللہ تک پہنچنے کا بہت بڑا ذریعہ ہے. 25% علم اور 75% تربیت، یہ ضروری ہے. اور اسی لیے حکم ہے کہ حلال کا مال اپنی اولاد کو کھلائے. جو بچے حرام کے مال سے پرورش پاتے ہیں اور جو بچے حلال کے مال سے پرورش پاتے ہیں، ان کی عمریں جب 40-40 سال ہوتی ہیں نا، 30-30 سال، پتا چلتا ہے کہ کیا پیسہ ماں باپ نے کھلایا تھا اور کیا اثرات اس کے مرتبوں کے سامنے آ رہے ہیں. حرام کھانے والے اور کھلانے والے وہ اپنے بچوں کی فطرت کو مسخ کرتے ہیں، اور جو لوگ جائز حلال تنگ دستی سے ہی گزارا کرتے ہیں، بچے کہتے ہیں باپ نے کچھ نہیں دیا، کچھ نہیں چھوڑا، وہ نادان یہ نہیں سمجھتے کہ جو تمہیں حلال کا رزق اس نے کھلایا ہے نا، جہنم سے بچا لیا، اس سے زیادہ کیا کرے وہ تمہارے. اس لیے اولاد کی تربیت میں اگر رزق حلال کا نہیں ہے نا، پھر بھول جانا چاہیے باقی باتوں کو. جو کچھ اسے کھلایا ہے وہ ایک دن سامنے آ جائے گا، وہ دنیا کے لیے شر کا باعث بنے گا اور دنیا کے لیے تکلیف کا باعث بنے گا. عبد الرحمان تھے افغانستان کے بادشاہ، 19ویں صدی 1800 کچھ میں تھے، دیکھیے گا تاریخ میں جو بھی مل جائے میں یاد نہیں ہے. ان کا بڑا بیٹا جو تھا کمانڈر ان چیف، کہیں بغاوت ہو گئی، بھیجا، اطلاع آئی کہ عبد الرحمان بھاگ کھڑا ہوا ہے، عبد الرحمان کا یہ بیٹا بھاگ کھڑا ہوا ہے اور دشمنوں کا مقابلہ نہیں کر سکتا. محل میں آئے، بیوی نے پوچھا، اسے کہا یہ خبر آئی ہے؟ बेटा भाग गया है और मुल्क दुश्मनों के कब्जे में चला जाएगा। चुप रही, फिर कुछ देर बाद कहने लगी कि या तो वो शहीद हो गया होगा और या फतह हुई होगी, ये तीसरी सूरत हो नहीं सकती। उन्होंने गुस्से में डांट दिया कि कैसी बात करती हो, इत्तला ऐसे आई है इंटेलिजेंस से। अगले दिन खबर आई कि जीत गया, बड़े खुश। महल आए, बीवी से पूछा, उससे कहा मैंने इसलिए कहा है कि शादी के बाद जब से मुझे जिस दिन ये एहसास हुआ कि मेरे जिस्म में कोई और जिस्म भी है, दूध पिलाने के बाद दूध छुड़ाने तक कोई हराम तो दरकिनार मुश्तबा लुकमा मैंने नहीं खाया। मैंने हिफाजत की कि मेरा बेटा आगे हुकूमत संभालेगा, सल्तनत संभालेगा, बड़ा बच्चा है, ऐसे ना हो कि हराम खा लूं और उसका असर मेरे बच्चे की अखलाकियात पे। जिस बच्चे को मैंने इतनी हिफाजत से जन्म दिया और दूध पिलाया, वो बुजदिल हो जाए, अखलाकियात में इतना गिर जाए, नहीं हो सकता, मेरा बेटा नहीं। ये ऐसे लोग, उन्हें पता था और अपनी जिम्मेदारियों का एहसास था कि हम जो कुछ भी अपनी औलाद की परवरिश करेंगे, कल को दुनिया के सामने वो नमूना आए। बच्चों का नाम सही रखना, उसका इंतखाब करना, इस नाम के इतने असरात मुरतब होते हैं कि पूरी बात नहीं कहता, खुद ही समझ लो। हजूर सल्लल्लाहु अलैहि वसल्लम के चार चचा थे, अबू लहब, और इसका असल नाम शायद अब्दुल उज्जा था, के उज्जा देवी का बंदा अबू तालिब, इनका नाम भी कुछ ऐसे ही था, और तीसरे अब्बास और चौथे हमजा। अब्बास और हमजा रजी अल्लाह अन्हुमा इस्लाम में दाखिल हो गए, और बाकी दोनों के नाम का क्या असर, इतने असर करते हैं ये नाम। इसीलिए रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि अपने बच्चों के नाम अच्छी शख्सियात पे रखो। बड़ा फर्क पड़ता था नामों का, बड़ा फर्क पड़ता था। हजूर सल्लल्लाहु अलैहि वसल्लम शहरों के नाम तब्दील कर देते थे, गांव और देहात के नाम तब्दील कर देते थे। आखिरी जो सफर फरमाया है हज के लिए, तो कई जगह फरमाया ये कौन सी वादी है, लोगों ने कहा अल्लाह के रसूल याद है, मैं नहीं नहीं ये तो ये है, ये नाम है, नहीं ये है, नहीं ये नाम। हाफिज इब्न हजर रहमतुल्लाह फतुल बारी में और जिन हजरात ने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के आखिरी हज की तफसीलात लिखी हैं, कई जगह पहुंच के रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने बस्तियों के नाम तब्दील कर दिए, आदमियों के नाम तब्दील कर दिए। लोग आए, इस्लाम कबूल किया, उसका नाम तब्दील है, इसका तब्दील है, इसका तब्दील है। ये सारी चीजें इसलिए थी कि नामों के जो असरात शख्सियत पर पड़ते हैं उसको तब्दील किया जाए। इसीलिए रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम तंबीह करते थे, सैयदना उमर रजी अल्लाह को ऐसे नाम नहीं रखने देते थे। सैयदना उमर रजी अल्लाह को किसी का नाम सुनते थे कि उसने अपने बच्चे का नाम मोहम्मद रखा है या जिब्रील रखा है, मना फरमा देते, कहते हैं ना रखो। फरमा देते हजूर सल्लल्लाहु अलैहि वसल्लम का नाम बिल्कुल ठीक है, लेकिन कल को अगर तुम इस बच्चे को गाली दोगे, मारोगे, कुछ कहोगे, तो फिर असर जाकर कहां तक होगा। ये वो चीजें हैं जो बच्चे की इब्तदाई जिंदगी में सामने आती हैं। मैं क्या बात कर रहा हूं, रुका क्या लिख के दे रहे हो कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम की नूरानियत से बात करना है, कोई इसका नहीं। हज़रत रिसालत मआब सल्लल्लाहु अलैहि वसल्लम इसीलिए नाम तब्दील करवा देते, सैयदना उमर रजी अल्लाह कहते थे मोहम्मद नाम ना रखो, जब तुम रखोगे इस बच्चे को कुछ कहोगे तो फिर क्या असर मुरतब होगा। दूर तक ये सिलसिला चला। सैयदना उस्मान रजी अल्लाह ने जो बच्चा उनका पैदा होता था ना, जब उसे नहला धुला के कपड़े में लिपटा देते थे, तो उसे मंगाते थे, बोसा देते थे, देर तक अपने बच्चे की खुशबू सूंघते रहते थे। ये और कहीं गालिबन नहीं आया। किसी ने कहा अमीरुल मोमिनीन, ये आप अपने बच्चों को सूंघते क्यों हैं? तो उन्होंने कहा इसलिए सूंघता हूं कि मेरे बच्चों की मोहब्बत और इनकी खुशबू मेरी रूह में रच बस जाए और दुनिया में कहीं भी इन्हें तकलीफ पहुंचे तो मेरी रूह को भी दुख पहुंचे, मैं अपनी औलाद का दुख महसूस कर सकूं। ये रूहानियत ही है, कर लो इसे साइंस से साबित। वो जो 19वीं पुश्त में थे ना नूरुल हक साहब रहमतुल्लाह अलैह, यही मामला है। इसीलिए अल्लाह ताला बताते हैं कि मन सलह मिन आबाही, और जिसके बाप दादा नेक थे हम उसकी भी मगफरत कर देते हैं उसके बाप दादा की नेकी की वजह से। वालिदैन का नेक होना, अच्छा होना, ये खुद औलाद की तरबियत का हिस्सा है। इसलिए ये जितने सवाल करते हैं ना कि औलाद की तरबियत, औलाद की तरबियत, तो अपने का क्या होगा? अपनी तरबियत नहीं करनी। अगर साले होगा ना, ला मुहाला उसका असर औलाद पर होगा, जितना गुनाहगार होगा उसका असर औलाद पे होगा। ये 100 बातों की एक बात। इसकी दलील दूं कुरान से। अल्लाह के दो जलील कदर नबी मूसा अलैहिस्सलाम, उनकी नबूवत में तो इख्तलाफ ही नहीं भाई। हज़रत खिज़र भी तो हैं, दोनों चले जा रहे, एक जगह बस्ती में पहुंचे तो निस्तत आमा, दोनों ने खाना बस्ती वालों से कहा कि भूख लगी है, तुम्हारे यहां से गुजर रहे हैं, मुसाफिर हैं, खाना का खिला दो। फाओ, बस्ती वालों ने इनकार कर दिया, खाना नहीं दिया। जब आगे थोड़ा सा चले तो एक दीवार उस गांव में गिर रही थी। खिजर ने मूसा अलैहिस्सलाम से कहा कि हजरत ये दीवार बनानी है। लग गए दीवार बनाने में। अब दीवार बनाकर जब फारिग हुए तो जाहिर है मेहनत मशक्कत। हजरत मूसा अलैहिस्सलाम ने फरमाया कि अब चल कहां रहे हैं हजरत, लौशेत अलतखत अलैहि अजरा, इन गांव वालों से कुछ पैसे ही ले लें। एक दीवार बनाई है, मजदूरी की है, खाना इन्होंने पहले नहीं दिया तो अब कुछ ले लेना मजदूरी। तो उन्होंने कहा मैं तुम्हें नहीं कहा था मूसा अलैहिस्सलाम कि जो भी मैं करूं बस चुप करके साथ रहो, सवाल ना करो। ये क्यों सवाल किया? कुरान ने वो तीनों सवाल आते हैं, ये लंबा किस्सा है। और आखिर पे पहुंच के उन्होंने कहा कि जो मैंने दीवार तामीर की थी ना मूसा, एक अल्लाह का बंदा, उसे कहीं जवानी में मौत आ रही थी तो उसने गढ़ा खोदा, इसमें खजाना पैसे जो कुछ था दबाया और उसके ऊपर उसने एक चौड़ी दीवार, फर्ज कर लीजिए 8 फुट 10 फुट की चौड़ी दीवार खड़ी कर दी ताकि ये खजाना महफूज रहे और मेरे बच्चे जब जवान हो तो अल्लाह ताला ये खजाना उन तक पहुंचा दे। और उसका इंतकाल हो गया तो उन्होंने कहा ये दीवार गिर गई, वह अरादा रब्बुका, तेरे परवरदिगार ने चाह कि ये खजाना इसकी औलाद को पहुंचे। वकाना अबूहुमा सालिहा, इनका बाप बड़ा ही नेक आदमी, नेक आदमी के माल को बचाने और उसकी औलाद तक पहुंचाने के लिए दो नबियों पर लगा दिया कि दीवार तामीज करो। चलो अले सलाम, ये नेक जो लोग होते हैं ना, इनकी औलाद तो बहुत बड़ी चीज है, इनके माल की भी अल्लाह हिफाजत फरमाता है, बहुत बड़ी चीजें होती। इसलिए तरबियत औलाद की, उससे पहले अपना भी तो नेक होना जरूरी है कि वो कोई नहीं, सारा दीन इस्लाम औलाद पे नाफिज हो और मैं जो चाहे याशियां करता फिरूं, ये कौन सी तरबियत? मुफ्ती रहमान साहब उस्मानी रहमतुल्लाह रहे थे, हमारे उस्तादा जो थे वो मुफ्ती साहब के भी शागिर्द थे, कहते मुफ्ती साहब रहमतुल्लाह देवबंद में पढ़ा था, फरमाते थे कि मुफ्ती साहब का एक बेटा था, बड़ी मुफ्ती साहब को उससे मोहब्बत, बड़ा ताल्लुक था, पढ़ता और तबिश्ती था, लेकिन मोहब्बत थी, आता था बैठता था, हजरत बड़ा उसका ख्याल करते थे, पढ़ता नहीं था। मुफ्ती साहब रहमतुल्लाह को बड़ा उसका दुख था। तो साथ कहते थे कि जब मुफ्ती साहब के इंतकाल का वक्त आया ना, तो बेटा आके बैठ गया, बड़ा परेशान कि अब क्या करूं। तो मुफ्ती साहब ने उसका हाथ पकड़ लिया और अपनी तस्वीर उसके हाथ पे रख के घुमाते रहे। बस फरमाते हमारे उस आदमी के मुफ्ती साहब का जनाजा हुआ और ये दारुलूम आया, दारुलूम वाले सारे पहचानते थे, दाखला ले लिया, एक कमरा ले लिया, बस फिर किताबें थी और ये थी, सारी जिंदगी पढ़ने पढ़ाने में ही गुजार, वहीं से जनाजा निकला। काना अबूहुमा सालिहा, अल्लाह ने कहा कि इसको बताओ मूसा अलैहिस्सलाम को कि इन दोनों बच्चों के माल की इसलिए हिफाजत की जा रही है कि इनका बाप बड़ा नेक आदमी था, ये नेक आदमी था, अल्लाह का काम करता रहा ना, अल्लाह ने इसकी औलाद को जाया नहीं किया, इसलिए वालिदैन की नेकियां ये औलाद के काम आती हैं, वालिदैन की खूबियां उनकी औलाद के काम आती हैं। अल्लाह किसी शख्स की नेकी अपने जिम्मे नहीं करता, नहीं रखता, उसको जिंदगी में अजर दे देगा, कुछ बचा लेगा कि तेरी औलाद को दे देंगे, चलो अगली नस्ल समर गई, अगली नस्ल तक चीजें पहुंच। ये अल्लाह का अपना एक निजाम है, कोई दखल नहीं दे सकता। इसी तरह औलाद की तरबियत के लिए ये बात बहुत जरूरी है कि उन्हें अपने साथ तरबियत की गर्ज से रखा जाए और बचपन में उनकी हिफाजत की जाए। गालम गलोच ये खास तौर पे शरीयत इससे मना करती है कि बच्चों के सामने और वैसे भी गाली नहीं देनी। ये जिन लोगों में किब्र होता है ना, ज्यादा अपने आप को बड़ा समझते हैं ज्यादा, इनके यहां गालियां देने का दस्तूर होता है आम गुफ्तगू में। जरा खुदा का खौफ नहीं कि जो मैं गाली दे रहा हूं इसका नतीजा क्या निकलना है, अल्लाह के यहां पकड़ कैसे होनी है। नमाज भी पढ़ रहा है, रोजे भी रख रहा है, इतकाफ भी कर रहा है, हज पे भी जा रहा है, पीर मुर्शिद की खिदमत भी हो रही है और अल्लाह को गालियां भी पड़ रही है। ये पीर मुर्शिद ने इतना भी नहीं सिखाया कि औलाद को गालियां नहीं दिया करते, इतनी भी तरबियत नहीं हुई जाहिल आदमी की। याद रखो बच्चे का कसूर है, बेकसूर नहीं, बच्चे का कसूर है, कसूर के बावजूद बच्चे को ऐसी गाली देना जिसमें वो अपनी तौहीन महसूस करे, ये कबीरा गुनाह है। ये मसला सुन के जाओ, ये कबीरा गुनाह सिर्फ शराब और जुए ही नहीं होते जिससे तौबा करनी होती है, बच्चे की के कसूर के बावजूद उसे गाली देना जिससे वो अपनी तौहीन समझे, ये कबीरा गुनाह है, तौबा करनी चाहिए। अल्लाह मुसलमान होना कोई आसान काम नहीं, अपना नफ्स मारना पड़ता है, औलाद ने गलती की है समझाया जाए, कोई सजा है वो दी जाए, बातचीत की जाए। गाली देने का क्या मकसद है भाई, जुबान खराब करनी है, घर खराब होगा, बच्चे गालियां सीखेंगे, जब वो देखेगा कि बाप गाली देता है, दादा गाली देता है, तो मुझे उसको मासूमियत में गालियां देता रहे। ये कई जगह हमने देखा, छोटा बच्चा है समझ ही नहीं, गाली दे रहा है, किसे पूछा बेटे ये बेटे आप क्या कह रहे हैं, तो उसने कहा दादा ऐसे कहता है, नाना ऐसी कहता है। ये कई जगह आपको भी मुमकिन है अमली जिंदगी में पेश आया, हमें तो कई जगह पेश आया, ये दादा बन गया है और इसे तमीज नहीं आई अभी तक, नमाज रोजा हज ज़कात सब कुछ और इंसान न बना कि औलाद को गालियां सिखा दे, ये भी तरीका है। सैयदना उमर रजी अल्लाह ने सुन ली थी एक ऐसी बात, एक ने दूसरे से कहा, लड़ रहे थे ना आपस में, उसने कहा मैं तो बस इतना कहता हूँ कि तेरी माँ बड़ी अच्छी थी, बहुत उम्दा किरदार की। सैयदना उमर रज़ी अल्लाह अन्हु बुला लिया और सहाबा रज़ी अल्लाह अन्हु के सामने कहा कि लड़ रहे हैं आपस में और इसने इसको कहा कि तुम्हारी माँ बड़े उम्दा किरदार की। सहाबा रज़ी अल्लाह अन्हु का अमीरुल मोमिनीन तारीफ की है इसके माँ की किरदार की, फरमाया तारीफ के लिए और कोई लफ्ज नहीं मिले थे, ये तारीफ और कनाया है इस बात का कि तुम्हारी माँ बद किरदार की, कहना ये चाहता है और अल्फाज इस तरह के इस्तेमाल कर रहा है। दुर्रे पड़े, सैयदना उमर रज़ी अल्लाह अन्हु कहते थे अगर मैंने सुन लिया किसी आदमी को कि उसने बाप के नसब की नफी की है, किसी बच्चे को माँ ने, भाई ने, बहन ने, दोस्तों ने, किसी ने कह दिया कि तू हराम की औलाद है, सैयदना उमर रज़ी अल्लाह का मैंने सुन लिया तो मैं 80 दुर्रे लगाऊंगा, वो दुर्रे जो जिना की तोहमत पे लगते हैं मैं इसको मारूंगा। ये मुआशरे की इस्लाह थी कि जुबान खुली हुई है, जिसको चाहो तुम जो मर्जी कह लो और कोई बात ही नहीं है। जहालत, अपने गुस्से का उतारना, बच्चों को गाली देना, सिखाना, फिर यही बच्चा यही गाली जाकर स्कूल में भी देगा। स्कूल में तो खैर और बहुत से असबाब और ज़राए होते हैं बिगड़ने के, घर में से ये, इसलिए शरीयत सख्ती से पाबंदी लगाती है कि अपने बच्चों को कभी ऐसी बात मत कहो जिसमें अपनी तौहीन महसूस करें। बच्चा जब तौहीन महसूस करता है ना तो कर कुछ नहीं सकता, क्या करें? माँ बाप ने तौहीन क्या मारे उन्हें, क्या करें? इसके बदतरीन नताइज जाहिर होते हैं। और बच्चा अगर हिम्मत उसकी कवी हो ना, हिम्मत का बुलंद हो, तो घर छोड़ के भाग जाता है, कहता है दफा करो, जिस घर में इज्जत नहीं है क्या करना है, वो जाके रेलवे स्टेशन पे चला जाएगा, सो जाएगा और खराब सोहबत में चला जाएगा। और अब तो हमारे यहाँ आसान बात है, तालिबान में चले जाओ, खवारिज में चले जाओ, खारजी बन जाओ, लड़ो। इसीलिए इन लोगों से वहशत होती है कि ये मासूम बच्चों को अपने मकासिद के लिए इस्तेमाल करते हैं, बम के धमाके करा दिए, ये उड़ा दिया, ये कर दिया, ये कर दिया। अल्लाह का जरा खौफ नहीं है कि हम लोगों के बच्चों से कैसे खेलते हैं। और बच्चे की हिम्मत इतनी कवी ना हो और घर छोड़ के ना जा सकता हो, या माँ बाप से कोई मोहब्बत, कोई ताल्लुक हो, तो ये बच्चा अपनी तौहीन का बदला नहीं ले सकता, उस रंज की वजह से डिप्रेशन में चला जाता है, मायूसी छा जाती है, पढ़ेगा नहीं, काम नहीं करेगा, रोता रहेगा। इतना मुआशरा करप्ट हो गया है कि हर घर में शायद एक कंधा होना चाहिए जिसपे लोग सर रख के रोएं और एक कोना होना चाहिए जहां छुप के जाके रोएं। हमारा मुआशरा ऐसा हो गया, अखलाकियात की ऐसी तबाही गिरी है कि लगता है शायद हर घर में एक कोना होना चाहिए जहां जाके कोई रो दे, या फिर कोई शाना होना चाहिए जहां सर रख के रो दे। और ये सिर्फ इस जुबान के चस्के हैं, अल्लाह का खौफ नहीं। इसलिए कभी भी अपनी औलाद को गाली ना दे, गैरत मर जाती। ये गाली गुस्सा है, उभारने के लिए दी जाती है कि आओ मुकाबला करो, कभी ना दे। क्योंकि गाली दी और बच्चे को गुस्सा आया, उसकी गैरत जागी, तो फिर लड़ाई में काम आती है, दुश्मनों के मुकाबले में काम आती है। अपने ही घर में गालियां दे दे के उसे बेगैरत कर देगा तो दुश्मन के मुकाबले में गई लड़ेगा कैसे? ताना ना दे। अल्लाह इसीलिए कहता है वैलुल कुल्लि हुमज़ातिल लुमज़ा, बर्बाद हो गया हर वो शख्स जिसने दूसरे को ताना दिया। ताना देना बच्चे को, तुम क्या हो, फलाने को देखो, ये हो गया है, वो हो गया है, समझाने के और बड़े अंदाज हैं। ये तानों के जरिए जो शख्सियात परवरिश पाती हैं, उनमें फिर नफरत का जज्बा पैदा होता है। ये ताने नफरत को जन्म देते हैं और जब नफरत ہوگی تو اس نفرت کو اپنا مورد چاہیے کہ یہ نفرت جا کے ٹپکے کہاں, ماں پہ ٹپکے, باپ پہ ٹپکے, بھائی پہ ٹپکے, حسد کی صورت اختیار کر لے, پھر ہو گیا تھا. یہ سارا غزوہ بدر ایک تانے کا نتیجہ ہے, سارا غزوہ بدر. لوگ اس کے تاریخی اسباب پہ بحث کرتے ہیں, بات کرتے ہیں, ہمیں اس سے انکار نہیں ہے, لیکن یہ سارا غزوہ بدر اسلام اور کفر کی تقدیر طے کر دی, جس نے ایک تانے کا نتیجہ ہے. یہ حکیم ابن حزام تھے نا, اللہ نے اتنی عقل دی تھی حکیم ابن حزام رضی اللہ عنہ, یہ بالکل جوان لڑکے تھے, 19 سال کے, بیت اللہ میں جہاں یہ اب آدھا دائرہ لگا ہوا ہے ملتزم, اس کے ساتھ ایک کمرہ ہوا کرتا تھا, اور جتنے بڑے بڑے فیصلے ان عربوں نے کرنے ہوتے تھے شورا وہاں ہوتی. حضور صلی اللہ علیہ وسلم کی وہ جو آخری رات تھی مکہ میں, جس میں آپ سیدنا علی رضی اللہ عنہ کو لٹا کر چلے گئے تھے, اس رات کو قتل کا مشورہ بھی اسی دار الندوہ میں ہوا تھا. یہ دار الندوہ 40 سال سے کم عمر کا کوئی نہیں جا سکتا. حکیم ابن حزام واحد آدمی تھے جو 19 برس کے تھے, لیکن وہ رائے ایسی زبردست دیتے تھے کہ قریش نے کہا اس بچے کو بھی آنے دیا کرو, یہ ہمارے برابر ہے, ہم سے اچھا ہے عقل. حکیم ابن حزام رضی اللہ عنہ کی خوبیزاد بہن تھی اسے خدیجہ رضی اللہ عنہ, حضور صلی اللہ علیہ وسلم کی شادی ہوئی تو انہوں نے حکیم ابن حزام کو کہا کہ میں شوہر کو تحفہ دینا چاہتی ہوں, تو یہ حضرت زید رضی اللہ عنہ کو خرید کے لائے. زید رضی اللہ عنہ کو پیش کیا تو بہن نے حضور صلی اللہ علیہ وسلم کو یہ تحفہ پیش کیا. حکیم ابن حزام اتنے عقل مند آدمی تھے کہ حضور صلی اللہ علیہ وسلم نے ایک مرتبہ انہیں ایک سکہ دیا اور فرمایا مہمانوں نے آنا ہے اور دعوت ہے ایک جانور خرید لائیں. کچھ دیر میں حضور صلی اللہ علیہ وسلم دیکھا کہ حکیم ابن حزام آ رہے ہیں, سکہ بھی واپس کیا اور جانور. تو آپ نے فرمایا حکیم یہ کیا ہوا؟ انہوں نے کہا میں صبح سویرے چلا گیا تھا اور جا کے ایک اچھا دمبا بکرا خرید لیا تھا, اور جب لوگ آنا شروع ہوئے ہیں تو ان کی نظر پڑی, تو میں نے ایک میں خریدا تھا, دو میں بیچ دیا, پھر ایک میں یہ خرید لیا اور ایک آپ کا بچ گیا. یہ لے, عقل تھی, تجارت تھی. حکیم ابن حزام رضی اللہ عنہ نے سیدنا عثمان رضی اللہ عنہ کا جنازہ پڑھایا تھا, 7-8 آدمی تھے بس, رات کی تاریکی میں سیدنا عثمان رضی اللہ عنہ کو دفن کیا تھا. حکیم ابن حزام بڑے عقل مند آدمی. بدر میں جب کافر نکلے ہیں تو حکیم ابن حزام رضی اللہ عنہ ساتھ ہونا ہی تھا, سرخ اونٹ پہ بیٹھے ہوئے تھے. جب آمنے سامنے ہوئے ہیں تو رسول اللہ صلی اللہ علیہ وسلم یہ جو سرخ اونٹ پہ بیٹھا ہوا ہے نا, اگر اس کی مان لی گئی تو قوم بچ جائے گی, ورنہ یہ مارے جائیں. صحابہ کرام رضی اللہ عنہ کہتے ہیں ہم نے دیکھا ایک لڑکا ہے کیا چیز, مانی کیا گئی. حقیقت اس کی یہ تھی کہ عمر ایک آدمی تھا, بدر کا قصہ شروع یوں ہوا کہ صحابہ کرام رضی اللہ عنہ ایک جگہ گئے تھے تو انہوں نے تیر چلایا, وہ جا کے عمر کے بھائی کو لگا, بھائی مر گیا. مکہ والے تلے بیٹھے تھے, انہیں لڑائی کا کوئی بہانہ چاہیے تھا, انہوں نے کہا ہمارے بندے کو مار دیا. حضور صلی اللہ علیہ وسلم نے فرمایا آپ کا بندہ غلطی سے مارا گیا ہے, تیر کہیں اور چلانا تھا, چل کہیں اور گیا ہے, اور میں اس خون کو پیسے دیت دینے کو تیار ہوں, آپ فرمائیں کتنا اس پہ جرمانہ لگے, میں دیت دینے کو تیار ہوں. انہیں بہانہ چاہیے تھا لڑنے کا, اٹھ کھڑے ہوئے آ گئے. اس نے عمر نے اپنے بھائی کے خون کا بڑا واویلا کیا, ابو جہل سارے آئے. حکیم ابن حزام رضی اللہ عنہ جنگ سے کچھ دیر پہلے عمر کے پاس آئے, عامر تھا, خزائی تھا, جو بھی نام تھا, اور اسے کہا کہ بھائی میں ایک بات کروں, دیکھو تمہارا بھائی تو مر گیا, محمد صلی اللہ علیہ وسلم اس کے خون کا بدلہ دینے کو تیار ہے، مجھے اجازت دو میں 100 اونٹ ان سے لا کے آپ کو دے دیتا ہوں، اب ہو کچھ نہیں سکتا۔ میں آپ کو ایک بات سمجھاتا ہوں کہ جتنے ہیں نا سامنے محمد صلی اللہ علیہ وسلم ان کے صحابہ، ان میں سے کوئی ہماری پھوپھی کا بیٹا ہے، کوئی چچا کا بیٹا ہے، کوئی بھتیجا ہے، کوئی بھانجا ہے، کوئی داماد ہے، کوئی سسر ہے، لڑائی کے بعد جب سر کٹے ہوئے دیکھیں گے نا تو ہمیں کوئی خوشی نہیں ہوگی۔ یہ دشمن نہیں ہے جن سے جنگ جیت کے بڑی خوشی ہوگی، مکہ جائیں گے تو بھی جن کو مارا ہے ان کا افسوس باقی رہے گا، یہ سب اپنے ہی بھائی بندے مارے جائیں اور ان کا کچھ نہیں، یہ تو کفر اسلام کی بات کرتے ہیں، یہ مار کے بھی خوش ہوں گے کہ ٹھیک ہے جان چھٹی، تو نہ لڑو۔ بڑی معقول بات تھی، اس سے کہا بھائی تمہارا واپس آ نہیں سکتا، عربوں کا قاعدہ ہے 100 اونٹ میں لے جا لو، اس مان گیا، اس سے کہا بالکل ٹھیک، سچ کہتے ہو، سمجھ میں آتی ہے بات، اونٹ لے آؤ، لیکن ابو جہل سے پوچھ لو، اس لیے کہ پورا لشکر کا سردار وہ ہے۔ ابو جہل کے پاس چلے گئے، ابو جہل نے کہا حکیم لڑکے ہمیں یہ باتیں سکھاتے ہو، جو اس بات کا قائل ہے، گالی بھی دی اور کہا خوشبو لگائے اور اپنی بیوی کے پاس جا کے بیٹھ جائے، اور پھر باہر نکلا ابو جہل اور اس نے کہا واہ مراؤ، ہائے امر تیرا خون، ہائے امر تیرا انتقام، اور چوٹ پڑی اور جنگ شروع۔ حکیم ابن حزام رضی اللہ عنہ کی بات جو رسول اللہ صلی اللہ علیہ وسلم، لوگ اس کی بات مان لیں تو لوگ بچ جائیں گے، یہ حکیم ابن حزام رضی اللہ عنہ کی عقل، سوچ اور سمجھ تھی۔ یہ ساری بدر وہ ایک تانا آیا نا کہ وام ہائے امر تیرا خون، امر کے بھائی اٹھ کھڑے ہوئے، انہوں نے کہا اب تو مرنا ہی مرنا ہے، لڑنا ہی لڑنا۔ بچوں کو تانے دینا، ان کی تربیت کو خراب کرنا ہے، برباد کرنا ہے، فلانا یہ فلانا یہ ہوتا ہے، کبھی آدمی نرمی سے سمجھاتا ہے، تانے نہیں دیے جاتے، اور بچوں کی تربیت میں حقیقت کو سامنے رکھنا، حقائق سمجھانا بہت بڑی بات۔ غربت ہے، بچے کو سمجھانا ہے کہ یہ سورسز ہیں لمیٹڈ، بچے اس میں گزارا کرنا۔ جھوٹیاں، جھوٹی کہانیاں، یہ سب چیزیں بچوں کو برباد کرتی ہیں۔ نتیجہ یہ کہ وہ سوچتا رہتا ہے کہ میرے پاس بھی ایسی گاڑی، میرے پاس بھی ایسی چیز، میرے پاس بھی ایسی چیز، اور ماں باپ جب سمجھا دیتے ہیں کہ بیٹے یہ ایک محنت کا نتیجہ ہے، اور جب آپ محنت کریں گے نا تو ایسی 10 گاڑیاں آپ کے دروازے پہ کھڑی ہو جائیں گی، کام کیجئے۔ سمجھا دینا، اس ڈگر پہ چلانا، اور بچے کو اچھی طرح بتا دینا، یہ تربیت کا حصہ۔ بچوں کی تربیت میں بہت مؤثر چیز جس کو لوگ کر نہیں سکتے، بیان کر دیتے ہیں، کیونکہ بتا ماری کی محنت ہے نا، محنت نہیں کرتے۔ ماں باپ اگر پڑھیں، پوری تاریخ بھری پڑی ہے، سب سے مؤثر چیز جو بچے کو ذہن کو بناتی ہے یہ رات کو کہانی سنانا۔ بس جو آپ بچے کو بنانا چاہتے ہیں، شام کو باپ وقت نکالتا ہے، سونے سے پہلے وقت نکالتا ہے، ماں وقت نکالتی ہے، یہ دادی اور نانیاں جو کہانیاں سنایا کرتی تھی نا، یہ بچوں کی ذہن سازی ہوتی تھی، بچوں کے ذہن بنتے تھے۔ یہ کربلائے محلہ جو بس رچتی ہے اور لوگ پیٹتے ہیں اور زلزلہ لایا جاتا ہے، یہ اپنی اگلی نسل کا ذہن بنانا ہے کہ یوں ظلم ہوا تھا ہمارے ساتھ، یہ دیکھ لو اس کا ایک تمثیل، اس کی ایک چیز دیکھو، اور اسی طرح ظلم کا جواب تم نے دینا ہے جیسے سیدنا حسین رضی اللہ عنہ نے دیا تھا۔ یہ ہر سال جو گھوڑا نکلتا ہے اور پیٹتے ہیں لوگ، چھوٹے چھوٹے بچے، آپ دیکھیں کبھی غور کریں، اپنے چھوٹے چھوٹے بچوں کو پیٹنے کے لیے اور زنجیر زنی کے لیے کھڑا کر دیتے ہیں، یہ اگلی نسل کی تربیت ہے۔ ایسے ہی نہیں وہ کہتے کہ یہ عزاداری ہماری شہ رکھ گئی، صحیح کہتے ہیں. انہوں نے جو کچھ اپنے بچوں کی تربیت کرنی ہے وہ عملاً اسے دکھاتے ہیں کہ ہر سال جب بچے پیٹتے ہیں اور خون بہتا ہے تو ظلم کے خلاف جدوجہد کرنے کے لیے ایک نیا جذبہ طاری ہو جاتا ہے کہ ظلم برداشت نہیں کرتا. سب سے مؤثر چیز یہ کہانیاں، نانی سناتی تھی، دادی سناتی تھی، ماں سناتی تھی، اس لیے سناتی تھی کہ وہ پڑھتی تھی، دن کو ایک آدھ گھنٹہ نکال کے کوئی چیز پڑھ لی، مولوی صاحب کی تقریر سن لی، جمعے میں چلی گئی، قرآن پڑھ لیا، آ کے بچے کو کہانی سناتے سناتے بچہ سو گیا، نانی سو گئی، دادی سو گئی، والد، بچہ پھر اٹھاتے کہ وہ کہانی پوری کرے. اچھا نانی آپ رات کو کہانی کہہ رہی تھی، یہ بچوں کی ذہن سازی. آپ جو کچھ اپنے بچے کو بنانا چاہتے ہیں آپ وقت نکالیں، دن کو خود پڑھیں اور رات کو بچے کو سنا دیں. بچہ اتنا سمجھتا کہاں ہے، دو چار ادھر کی باتیں، دو چار ادھر کی باتیں، جو اصل پیغام ہے بچے تک پہنچتا ہے اور وہ پھر اس میں جیتا ہے. وہ دن کو بھی سوچتا ہے کہ اچھا ایسے ہوا تھا، رات کو بھی سوچتا ہے اچھا ایسے ہوا تھا، اچھا بابا آئیں گے کہانی سنیں گے، یہ کریں گے وہ کریں گے. لیکن اس مشکل پروسیس سے گزر اس لیے نہیں سکتے کہ ماں نے تو شام کو دو تین گھنٹے ٹی وی پہ گزار دینے، ٹی وی دیکھنا ہے نا، ڈرامے دیکھنے ہیں، بچہ بھی ساتھ بیٹھا ہوا ہے، ماں بھی ساتھ بیٹھی ہوئی ہے، تو جو کچھ اب وہ دیکھ رہا ہے میڈیا اس کی تربیت کر رہا ہے. اور میڈیا کا جو حال ہے آپ جانتے ہیں، یہ آفت اور ان کے بعض اعمال، میڈیا کے بعض اعمال جسے لعنت کہنا چاہیے، یہ 10-12 برس پہلے بھی نہیں تھے، یہ آفت اب آئی ہے اور لعنت اب برسنا شروع ہوئی ہے. ایسے ایسے پروگرام، ایسے ایسے جھوٹ، اور وہ ناٹک کرتے ہیں کہ آدمی بڑا شرماتا ہے، بچے کو تو کیا پوچھ گئے. سب جان، اللہ کا خوف نہیں، اللہ کا ڈر نہیں کہ جو کچھ ہم میڈیا کے ذریعے کر رہے ہیں یہ بچوں کی کیا تربیت ہو رہی ہے، اور مر کے اللہ کو کیا جواب دینا ہے کہ پوری نسل بگاڑ کے ہم آگے. یہی چیزیں ہو رہی ہیں. اس لیے ہمیشہ اگر محنت کرنی ہے اور اگلی نسل چاہیے اچھی، تو اس کی ابتدا مطالعے سے ہوتی. لوگ سادی کو پڑھتے تھے، سادی شیرازی رحمت اللہ علیہ، ان کی گلستان اور بوستان آپ پڑھیں نا، کمال کی چیز لکھی ہے. دو چار چیزیں ایسی ہیں جو ذرا سی ایسی ہیں، بچوں کو کون سناتا ہے، لیکن اپنے زمانے کے مطابق لکھی ہیں اور جو کچھ ان پہ بیتی وہ لکھی ہے، مشاہدات لکھے ہیں، چھوٹی چھوٹی کہانیاں لکھی ہیں. کتنی مؤثر چیز ہے. کہتے ہیں میں علم حاصل کرنے نکلا تو میں نے سوچا بہت ضروری چیز کیا ہے، تو دو چیزوں کا انتخاب کیا، ایک تکیہ کہ اس کے بغیر نیند نہیں آتی، اور ایک پیالہ کہ پانی پی لوں گا، کھانا کھا لوں گا، یہ ہونا چاہیے، تھیلے میں ڈالا اور چل پڑا. راستے میں ایک آدمی کو دیکھا کہ سر کے نیچے بازو رکھ کے سو رہا ہے، تو میں نے کہا وہ تکیے کے بغیر بھی گزارا ہو سکتا ہے. پھر میں دمشق پہنچا، سخت تھکا ہوا تھا، میں نے کہا خدا یہ کیا انصاف اور عدل ہے، کچھ پیسے ہوتے سواری لے لیتا، سواری پہ آ جاتا، غربت ہے پیسے ہی نہیں ہیں. تو میں نے تھوڑی دیر میں دیکھا کہ ایک ایسا آدمی آیا جس کی دونوں ٹانگیں کٹی ہوئی تھی اور گھسٹ کے چل رہا تھا زمین پہ اور بھیک مانگ رہا تھا. تو میں نے کہا خدا یا تیرا شکر ہے ٹانگیں تو ہیں نا، یہ نہ ہوتی تو پھر کیا ہوتا. ہے یہ واقعہ چھوٹا سا، لیکن سادی نے اپنا تجربہ، اپنی نظر، اس کی گہرائی سب کچھ بتا دی کہ دیکھو ایسے سیکھتے ہیں. کئی حکایات، رومی رحمت اللہ علیہ کی حکایات ہیں، آدمی اگر پڑھے گا تو بچوں کو بتائے گا نا، جب خود ہی نہیں پڑھا تو اب کرنا کیا ہے. کئی مرتبہ ایک چیز بیان کی، شاید کوئی نیا ہو جو پھر سنیں. ایران گئے، ईरान में मई के पहले पंद्रहवाड़े में एक मेला लगता है किताबों का, बड़ी बड़ी नायाब किताबें, और ईरानी हुकूमत बहुत मदद करती है। यानी 100 रुपए की किताब है तो कहती है 50 हम देंगे, 50 तुम दे दो, ले जाओ। तो कभी कभार उस किताबों के मेले में जाने का इत्तेफाक होता है। 4 बजे तक मेला, और मई के शाम 4 बजे तो असर का वक्त मुश्किल से होता है, उसके बाद फारिज हैं आप। तो तेहरान एक जगह ऐसे ही शाम को घूम रहे थे, तहजीब सकाफत उनके अफराद ये चीजें देखने को बड़ा मौका मिला। एक गली से गुजरे तो देखा बच्चे धड़ाधड़ जा रहे हैं, हम भी पीछे हो लिए कि बच्चे जा कहां रहे। कुछ गलियां छोड़ के एक मैदान बड़ा, बूढ़ी औरत बैठी हुई है, 80 साल की तो होगी, मोटी दाजी ईरानी, गोरा चिट्टा रंग, माई बैठी हुई है, बच्चे सारे आ रहे, कोई बच्चों के वालदैन इधर बैठ गए कोई। तो पता चला कि ये जितने मोहल्ले वाले हैं शाम को अपने बच्चों को इस बीबी के पास भेज देते हैं। और उस गुड़िया ने जो कहानी सुनानी शुरू की कि क्या हुआ फलानी जगह पे, और दुश्मन कैसे आए, उसने क्या किया और इसने क्या किया, बच्चे ऐसे घूर घूर के देख रहे हैं जैसे पता नहीं अभी मैदान जंग में बस पहुंचे। बड़े खुश हुए, हमने उनसे पूछा कि ये क्या है, उन्होंने कहा ये हमारे बच्चों की तरबियत, हम तो नहीं सुना सकते, ये बेवा औरत है, हम सब मिल के महीने की तनख्वाह इसे दे देते हैं, और ये हर रोज हमारे बच्चों को एक कहानी सुनाती है, ये हमारे बच्चों की जहनी तरबियत कर रही है, ये है वो चीज, ये इतनी मौसर है कि जो कुछ आपने बच्चे से काम लेना है ना, हिटलर भी अगर उसे बनाना है तो रात को ये कहानियां सुनाते रहो, फिर देखो 10 साल के बाद क्या तमाशा होता है। लेकिन इसके लिए मेहनत करनी पड़ती है, और मेहनत पिता मारी की है। लीडर बनने का शौक, बड़ा बनने का शौक, नाम हो जाए, ये हो जाए, जिसको देखो बड़ा आदमी बन, बड़ा आदमी बन, हैरान होते हैं, हम कहते हैं यार आदमी बन जाओ बस, काफी। बड़ा आदमी तो कोई बनता होगा, सो बनता होगा, अल्लाह जाने कैसे होते होंगे, हम तो कहते हैं आदमी बन जाओ बस काफी। और आदमी बच्चे को अगर समझा देना कि बेटे काम से बड़ा बनता है, ऐसे ही नहीं बड़ा बन जाता। न्यूटन मर जाता, लोग भूल जाते कि उसकी कब्र कहाँ है, काम ने उसे बड़ा बनाया, जब काम किया ना दुनिया में तो फिर पता चला कि बड़े आदमी कैसे बनते। ये बच्चों को तसव्वुर देना कि बड़ा आदमी बनना है, उसका एक मुतबादिल यह है कि उसके आदमी बन जाओ बेटे ये काफी, और बड़ा बनना है तो बड़ा काम करो। एक लड़के को बड़ा बनने का बड़ा शौक था, शिबली नोमानी के पास आए तो कहा हजरत आपने तो जहान देखा है, बड़ा तजर्बा है, मैं बड़ा आदमी बनना चाहता हूं। शिबली ने कहा भैया बड़ा आदमी बनने की तो आपकी उम्र है, मेहनत कीजिए, कोई शोभा चुनिए, उसमें तहकीक कीजिए, काम कीजिए, फिर आप बड़े बन जाएंगे। उसने कहा शिबली ये तो बड़ा मुश्किल है अल्लामा साहब, इतनी मेहनत कौन करे, बड़ा बनने के लिए कोई और तरीका बताइए। उन्होंने कहा फिर आसान तरीका ये है कि आपके जमाने में जो मशहूर आदमी है ना, जैसे मैं हूं, कई किताबें और मेरी शोहरत है, तो मेरे पे तनकीद लिखना शुरू कर दीजिए, मेरे ऐब बुराइयां बयान करना शुरू, एक मजमून लिख दीजिए मेरे कुफर पे, तो फौरन बड़े बन जाएंगे, सारी दुनिया मुतवज्जे हो जाएगी कि ओए शिबली ऐसा खराब। उनका बड़ा बनने का यह तरीका भी, ये भी जिंदगी में पेश आता है कि जब खुद बड़ा ना बन सके तो अपने जमाने के किसी भी बड़े आदमी को लेके तनकीद शुरू कर दे, फौरन पहचाना जाएगा कि अच्छा फलाना ऐसा है और ये हजरत ने फरमाया, और नहीं पता कि हजरत के اخلاقیات میں ابھی تک حسد کا علاج نہیں ہوا. وہ جتنے مقدس صفات ہیں وہ اپنے علاوہ غیر کا وجود برداشت نہیں کرتے. یاد رکھو کسی کے دل میں یہ تمنا پیدا ہونا کہ فلاں آدمی میرا مرید ہو جائے, فلاں آدمی اس جمعے میں مسجد میں وہاں جاتا ہے اس کو چھوڑ کے میرے پاس آئے, یہ طریقت کا کفر ہے. صوفیہ کے نزدیک مرتد ہو جاتا ہے ایسا, اسی لیے پھر سلسلہ بھی نہیں چلتا اور اسی لیے پھر میں غالب آ جاتی ہے کہ میں ایسا اور میں ایسا اور میں ایسا. یہ جو کفر کرتا ہے نا اس کی نحوست یہ پڑتی ہے کہ جب اس کی مجلس میں جاؤ میں ہی میں ملتی ہوں. وجہ کیا ہے؟ جیسے مجدد الفسانی رحمتہ اللہ نے لکھا ہے, جب پڑھا تو ہوش ٹھکانے آ گئے کہ یہ تصوف اور یہ چیزیں ہے کیا. حضرت مجدد رحمت اللہ لکھا ہے کہ اللہ نے بندے کو آزاد پیدا کیا ہے, کوئی کسی کا غلام نہیں ہے. یہ تمنا کرنا کہ لوگ میری غلامی میں آ جائیں یہ خدا کے ساتھ شرک نہیں ہے تو اور کیا ہے؟ جسمانی طور پہ تم اسے قید نہیں کر سکتے لیکن اس کی روح کو قید کرنا چاہتے ہو نا, اپنے حلقے میں لانا چاہتے ہو, یہ کفر ہے طریقہ. اس لیے بچوں کو بڑا آدمی بنانا ہے. آسان طریقہ یہ ہے کہ بڑے لوگوں کے آپ سوانح سنائیے. سید صاحب رحمت اللہ علیہ کیسے تھے, علی گڑھ کیسا تھا, سر سید کیسے تھے, حضرت علی جویری رحمت اللہ علیہ آئے تھے کہاں سے آئے, محمد بن قاسم کیسا تھا, عثمانیوں کی حکومت کیسی تھی. لیکن تو یہ تو جب سنائیں, جب خود بھی کبھی یہ نام سناؤ, جب نام ہی نہیں سنا تو آپ اولاد کی تربیت کیسے کریں گے؟ یا پھر ایران والوں کی طرح کیجئے کہ کوئی بوڑھی اماں مل جائے تو پیسے دے کے کہانیاں سنوائیے. یہ سب چیزیں بچوں کی فطرت میں داخل ہیں, جستجو میں داخل ہیں. آپ غور کریں اس بچے کی فطرت میں اللہ نے تکرار رکھی ہے. آپ غور کریں, بچہ آتا ہے پھر پوچھتا ہے امی یہ کیا چیز ہے, ابا یہ کیا چیز ہے, پھر تھوڑی دیر بعد آئے گا کہے گا امی بھوک لگی ہے, پھر 5-10 منٹ امی بھوک لگی, پھر 10 منٹ, وہ کہتی ایک بار کھا لے. یہ بچے کی طبیعت میں تکرار ہے. اللہ نے یہ تکرار بڑی مصلحت سے رکھی ہے, اس لیے کہ عورت کی فطرت میں خود تکرار ہے. ماں ہے, بیٹی ہے, بیوی ہے, بہن ہے, عورت ہے نا. تو ماں کہے گی بیٹے یہ شام کو نا آج سبزی لیتے آنا, بیٹے نے کہا ٹھیک ہے جی ماں آج جاؤں گا تو لے آؤں. پھر جو نوکر دکان پہ دفتر میں گیا اسے بھی کہے گی کہ یاد دلانا بیٹے کو ذرا سبزی لے آئے. پھر دوپہر کو کھانا گیا پھر پیغام پہنچے گا, پھر فون ہے تو فون کر دے گی کہ وہ بھول نہ جانا, بیوی ہے کوئی کام ہے, 10 مرتبہ کہے گی, آدمی ہاتھ جوڑ دیتا ہے کہ ایک بار سن لیا بابا بس کرو کر دوں گا یہ کام. لیکن اس کی طبیعت میں تکرار ہے, آدمی تنگ آ جاتا ہے کہ کتنی مرتبہ یہ سنے. ہے کیا وہ تکرار شوہر کے لیے نہیں ہے, وہ تکرار بچے کے لیے. بچہ 100 بار آتا ہے, ماں 100 بار جواب دیتی ہے, پھر سمجھاتی ہے, پھر سمجھاتی ہے, باپ سے 2 مرتبہ پوچھا ہے, تیسری مرتبہ پڑھ پڑتا ہے کہ بیٹے ایک بار سمجھا دیا نا آرام سے بیٹھ. اللہ نے بچے کی رعایت کی, ماں کے مزاج میں تکرار رکھی تاکہ اسے ہر مرتبہ اس سوال کا جواب ملے. ایسے ایسے ذہین بچے ہوتے ہیں, اس غضب کا ذہن ہوتا ہے کہ اگر باپ ماں سنبھالنے والے مل جائیں, کوئی وجہ نہیں, کوئی وجہ نہیں ہے کہ لوگ آئنسٹائن اور نیوٹن نہ بن جائیں, کوئی وجہ نہیں کہ بولی سینا اور فارابی اور گندی یہ لوگ دوبارہ پیدا نہ ہو, ابن رشد دوبارہ پیدا. بچے کھیل رہے ہیں, حضرت عمر رضی اللہ عنہ گزرے اور ان کا روب ایسا تھا, رسول اللہ صلی اللہ علیہ وسلم نے ایک دن سیدنا عمر رضی اللہ عنہ کو آتے ہوئے دیکھا تو ہنس پڑے. صحیح حدیث میں آتا ہے ان کا اللہ کے رسول کوئی خاص بات آپ نے میں شیطان اس راستے پہ جا رہا تھا میں دیکھ رہا تھا جب تم آئے ہو تو اس نے راستے ہی چھوڑ دیا تو فرمایا جس راستے پہ عمر چلتا ہے شیطان اس کو چھوڑ دیتا ہے یہ حدیث ہمیں بڑی زبردست لگی ہم نے کہا فقہ حنفی عمر رضی اللہ عنہ کے تحت ہے اس کا مطلب یہ ہے کہ ان کے اجتہاد میں خطا کا پہلو کم ہے سیدنا عمر رضی اللہ عنہ بڑے ہیں نا فقہ حنفی میں بچے کھیل چھوڑ کے بھاگ گئے ایک حضرت زبیر رضی اللہ عنہ کے بیٹے یہ عبداللہ کھڑے رہے عبداللہ سیدنا علی عمر رضی اللہ عنہ کے خلافت میں کتنے ہجرت کے فوراً بعد ان کی پیدائش ہوئی ہے یہودیوں نے کہا کہ ہم نے مسلمان عورتوں پہ جادو کرا دیا ہے اب ان کی نسل ہی آگے نہیں چلے گی جس دن عبداللہ ابن زبیر رضی اللہ عنہ پیدا ہوئے ہیں مدینہ منورہ میں عید کا سما تھا لوگ مبارکباد دے رہے تھے کہ یہودیوں کی بات جھوٹی نکلی تو 10 سال حضور صلی اللہ علیہ وسلم کا انتقال ہوا ہے تو 9 سال کے اور انتقال کے بعد 2 سال حضرت بکر رضی اللہ عنہ کے 11 سال کے سیدنا عمر رضی اللہ عنہ کے دور میں آئے یا واقعہ پیش آئے تو 15 سال کے ہوں گے 16 سال کے ہوں گے کھیل رہے ہیں لڑکے سیدنا عمر رضی اللہ عنہ سب چھوڑ کے بھاگ پڑے ہوئے یہ کھڑے رہے سیدنا عمر رضی اللہ عنہ خود سناتے تھے فرماتے تھے میں اس کے پاس پہنچا عبداللہ کے تو میں نے کہا کیوں کھڑے ہو اس نے کہا میرے مومنین دیکھ رہا ہوں نہ تو راستہ تنگ ہے کہ آپ گزر نہ سکیں اور نہ میں نے کوئی گناہ کیا ہے کہ پکڑا جاؤں میں کیوں جاؤں فرمایا کس کے بیٹے ہو کا زبیر تو واپس آئے ہنسے لوگوں کو سنایا فرمایا زبیر کا خون دیکھا ہے اس نے مجھ سے کیسی عجیب بات کی یہ ہے خون کا اثر یہ ہے خون کی بات یہ جب عبدالعزیز کے رشتے کی باری آئی نا یہ مروان اور عبدالعزیز یہ دونوں بھائی تھے تو عبدالعزیز کو حکومت ملنی تھی یہ تو عبدالعزیز مصر کے گورنر تھے انتقال جلدی کر گئے اگر یہ زندہ رہتے تو خلافت آگے ادھر سے چلتی عبد الملک بھائی تھا عبد الملک کی آگے خلافت علی مروان نہیں عبد الملک تو رشتے کی جب بات خاندان میں شروع ہوئی تو سب نے پسند کیا اس لڑکی کی اولاد کو جس کو سیدنا عمر رضی اللہ عنہ نے دودھ ملانا اور یہ وہ جس باتیں آئی تھی اس پہ بات کی السلام علیکم
اتنا شدید ہے کے حدود پورے نہیں کر سکتا.
تو شادی کی بات چلی, عبدالعزیز کا رشتہ کہاں کریں؟ سارے خاندان نے کہا کہ وہاں کرو. سیدنا عمر رضی اللہ عنہ کے زمانے میں بڑا مشہور واقعہ ہے, وہ دودھ میں پانی ملانا, تو اس نے کہا امیر المومنین نہیں دیکھ رہے, اللہ تو دیکھ رہا ہے. تو سیدنا عمر رضی اللہ عنہ نے اگلے دن یہ کہا اپنے بچوں سے کہ تم میں سے کوئی اچھی بھلی لڑکی ہے شادی کر لے, اور مجھے ضرورت نہیں تو میں کر لیتا. پھر وہ شادی ہو گئی, پھر اس کی اولاد آگے عاصم جو تھے سیدنا عمر رضی اللہ عنہ کے بیٹے, انہوں نے بھی شادی کی. خیر لمبا قصہ, ان کے ہاں رشتہ ہونا تھا. عبدالعزیز کے رشتے کی سب سے زیادہ مخالف ان کی حقیقی بہن فاطمہ تھی, اس نے کہا یہ رشتہ نہ کرو. یہ جو تربیت کی بچوں کی بات کرتے ہیں نا, یہ بھی ذرا سوچ لینا چاہیے کہ کون سا خون کہاں جا کے مل رہا ہے, یہ سنجوگ کہاں بیٹھے گا. اسے کہا نہ کرو یہ رشتہ. خاندان نے کر دیا. عمر بن عبدالعزیز رحمت اللہ علیہ بڑے ہو گئے, خلافت ہو گئی. خلافت جب ملی ہے, عمر بن عبدالعزیز رحمت اللہ کی والدہ انتقال کر گئی یا پھر پھوپھی نے لے لیا تھا. فاطمہ جو رشتے کی مخالف تھی بھائی کے, انہوں نے بھائی کا یہ بیٹا لے لیا اور بڑی تربیت کی. عمر بن عبدالعزیز رحمت اللہ اپنی پھوپھی سے بہت تعلق خاطر, پالا تھا انہیں ہی دیکھتے تھے ہمیشہ. ہوا یہ کہ خلافت جب آئی ہے تو عمر بن عبد العزیز رحمۃ اللہ کینچی منگوائی اور ممبر پر بیٹھ گئے اور کہنے لگے لاؤ اس بنو امیہ کے کتنی زمینیں ہیں, کیا ناجائز قبضے ہیں, کینچی سے کاٹ کاٹ کر پھینکتے رہے اور فرمایا سب قبضے ختم کرو. بنو امیہ بھاگے اور جا کے فاطمہ خوبی سے کہا کہ خاندان میں ایک اکیلی ایسی ہیں جو عمر کو روک سکتی ہیں, جائیں اسے کہیں یہ ہماری ساری زمینیں برباد ہو جائیں گی, محلات گھر یہ سب. اس گڑیا نے کہا, اس نے کہا میں اس دن کہتی تھی نا کہ عمر کا خون اپنے خاندان میں مت لاؤ, یہ لے آئے ہو, یہ اس کا نتیجہ ہے, بچہ اپنے نانا پہ چلا گیا, میں کچھ نہیں کر سکتا. یہ اتنا اثر ہوتا ہے ان چیزوں. اس لیے جو بچوں کی تربیت کے لیے باتیں کرتے ہیں انہیں ان چیزوں کا اہتمام کرنا پڑتا ہے, پوری زندگی کھپانی پڑتی ہے. ایسے نہیں ہوتا کہ بچوں کو وقت دیے بغیر, سنائے بغیر, تربیت کیے بغیر بس خود بخود ہی پل جائیں. علامہ اقبال نے خط لکھا ہے, غالباً خط تو کئی انہوں نے لکھے تھے جس کا حوالہ دے رہے ہیں, شاید ان کو لکھا پیر میرے علی شاہ صاحب رحمۃ اللہ کو, حضرت نے ایک خط کا ان کے جواب بھی دیا تھا. علامہ نے لکھا ہے کہ حضرت نے جب 3-4 سال کا تھا نا تو میرے والد حکا پیتے تھے اور میں والد کے قدموں میں بیٹھ کے کھیلتا رہتا تھا, تو یہ معروم اور ابن عربی اور یہ سارے نام میرے اس وقت کے سنے ہوئے, میں نے اس زمانے سے انہیں سن رکھا ہے. میں تو اس سے آگے کی بات پیش کر رہا ہوں کہ مجھے بتائیے میں نے سفر کرنا ہے, جانا ہے, لیکچر دینا ہے, کیا کر. یہ بھی تو بچے ہی تھے. جس بچے نے بچپن میں ابن عربی کا نام سناؤ, مثنوی معروم کی سنی ہو, سعدی کو سناؤ, تو جب شعور بڑھتا ہے تو کہتا ہے یار یہ تھے کون, لکھا کیا تھا, پڑھو تو صحیح. یہ وہ چیزیں ہیں جو آگے لے کے جاتی ہیں, مگر ڈیپینڈ کرتا ہے کہ مربی کون, تربیت کرنے والا کون. اور پھر اس صالحیت کا اثر یہ پڑتا ہے کہ اللہ عالم غیب سے دل میں ڈالتا ہے کہ یہ کہو اور یہ نہ کہو, اللہ عالم غیب سے دل میں ڈالتا ہے کہ یہ کرو اور یہ نہ کرو. مگر یہ ہوتا اس وقت ہے جب مربی, مسلح, ماں باپ اپنے آپ کو کھپا دیتے ہیں, اولاد کو مٹی میں ملا دیتے ہیں, تب جا کر کئی نسلیں بنتی, تب جا کر کہیں بڑے لوگ بنتے ہیں, تب جا کر کہیں معاشرہ سنورتا ہے, تب جا کر خاندان میں کسی کا نام ہوتا ہے کہ فلانا ایسا ہے. بات کیا ہے, اصل تربیت کی ہے کہ ماں نے کیا کیا اور باپ نے کیا کیا. اسی لیے منع کیا جاتا ہے کہ اولاد کے سامنے لڑائی, گالیاں, یہ رویہ نہ اختیار کیا جائے, بچے سہم جائیں گے, بچوں کو پتا نہیں چلے گا کہ کیا کرنا ہے اور کیا نہیں کرنا. عہدے کا زوم, میرے جیسا کوئی ہے ہی نہیں. پیسے کا زوم کہ میں پیسے سے ہر چیز خرید سکتا ہوں, اپنی اولاد کی تربیت تو خرید نہ سکے, باقی کیا خریدنا ہے. اسی لیے بڑے لوگ جو تھے وہ تربیت کے باپ میں بڑے سخت بھی تھے. قاری طیب صاحب رحمۃ اللہ نے لکھا ہے کہ میں نے جب قرآن حفظ کیا پھر دیوبند میں پڑھتا رہا تو میرے والد نے مجھے ایک دن بلایا اور والد کہنے لگے بیٹے جو مرضی پڑھو, جتنے مرضی علامہ بنتے پھرو, یہ جو قرآن میں نے یاد کرایا نا بیٹے میں نے اپنے لیے یاد کرایا, بس یہ میرا حصہ ہے. قاری صاحب نے فرمایا والد کا انتقال ہو گیا اور اب میں مرنے کے قریب ہوں, ایک دن زندگی کا ایسا نہیں گزرا جب پارا سوا پارا روزانہ پڑھ کے والد کو ایصال ثواب نہ کیا. یہ تربیت, یہ چیز. اس لیے یہ سب سوچنے کی باتیں ہیں کہ ہم اپنی اگلی نسلوں کو دے کیا رہے ہیں, اور جس نسل کو ہم توقع رکھیں कि वो अच्छे हों सबसे पहले निजाम-ए-तालीम और निजाम-ए-तालीम है नहीं इसे फिर निजाम-ए-तालीम से आगे जोड़ लेना जिंदगी रही तो फिर बात करेंगे